الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله وعن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم ما من يوم أكثر من أن يعتق فيه أبدا من النار يوم عرفة فقال رسول الله صلى الله عليه وسلم خير الدعاء دعاء يوم عرفة قال رسول الله صلى الله عليه وسلم صيام يوم عرفة يكفر السنة الماضية والباقية أو كما قال رسول الله صلى الله عليه وسلم الحمد لله مدرسے میں بیٹھ کر سننے والی میری محترمہ مائیں اور بہنیں میرے بھائیوں بہت ہی اللہ کے یہاں محبوب ایام چل رہے ہیں جن دنوں میں اعمال جو ہے اللہ کو بہت پیارے ہیں ان دنوں کی قدر کر کے اس میں خوب اللہ کی عبادت کرنی چاہیے کسی بھی نیکی کو چھوٹی نہ سمجھنا کسی بھی نیکی کو چھوٹی نہ سمجھنا اور کسی بھی گناہ کو چھوٹا نہ سمجھنا جتنے دین اللہ کے یہاں محبوب ہے اتنے ہی گناہ اللہ کے یہاں ان دینوں میں خطرناک ہے اس لیے چھوٹی سے چھوٹی نیکی پر بھی اللہ تبارک و تعالی مغفرت کر دیتا ہے ہزاروں واقعات روایت میں آتے ہیں بہت ساری احادیث ہے مسلم شریف میں ہے نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اس روایت کے راوی حضرت حذیفہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ فرشتوں نے اگلی امتوں میں سے ایک شخص سے اس کے مرنے کے بعد پوچھا کیا تو نے کوئی نیک عمل کیا ہے بنی اسرائیل میں سے ایک آدمی کا انتقال ہوا فرشتوں نے اس سے پوچھا کیا تو نے کوئی نیک عمل کیا ہے اس نے کہا نہیں کوئی نیک عمل نہیں فرشتوں نے کہا یاد کر حدیث ہے مسلم شریف کی عملت من الخیر شیئا کیا تو نے کوئی نیک عمل کیا ہے قال لا کوئی بھی نیک عمل نہیں کیا تو کہا اس کو تذکر یاد کر کوئی نیک عمل کیا ہوگا ظاہری بات ہے کہ نیک میں یہاں مسجد میں مدرسے میں ہم آئے ہیں سننے کے لیے نیک عمل ہے لیکن اس نے زندگی میں کوئی نیک عمل ہی نہیں کیا تھا اندازہ کرو میں اپنی ماں کو ایک گلاس پانی پلاؤں نیک عمل ہے اس کی زندگی میں کوئی نیک عمل ہی نہیں تھا یہ مسلم شریف کی صحیح حدیث ہے فرماتے ہیں فرشتوں نے پوچھا یاد کر کچھ تو نیکی کی ہوگی تو نے تو اس نے کہا کنت ادائن الناس فآمر فتعینی ان ینظر المعسر وَيَتَجَوَّزُ عَنِ الْمُقْسِرِ ایک کام میں نے کیا ہے ایک نیک عمل میں نے زندگی میں کیا ہے بس उसके अलावा और कोई नेक अमल नहीं किया है। और वो कौन सा है? मैं बहुत मालदार था, लोगों को कर्ज देता था, लोगों को क्या देता था? कर्ज देता था। जब कर्ज वापस लेने का वक्त आ जाता था तो अपने काम वाले नौकरों को मैं कहता था कि अगर उसके पास पैसे न हो तो उसको मोहलत दे देना। क्या दे देना? मोहलत, थोड़ा और चांस देना, चलो भाई आज नहीं तो 2 महीने के बाद दे देना, 1 महीने के बाद दे देना, हफ्ते के बाद दे देना। अगर वो तंगदस्त होते जिसके पास पैसे नहीं होते थे, इफ दे डोंट हैव मनी, सो आई यूज टू टेल माई वर्कर्स डिले फॉर देम, चांस दो, गिव देम चांस। तो मैं उसके साथ नरमी का बर्ताव करता था। तो قال الله عز وجل تجوزوا عنه, अल्लाह की तरफ से फौरन आवाज आई, ए फरिश्तो तुम भी मेरे बंदे को माफ कर दो। इसने मेरे बंदों पर रहम किया, तुम भी उसे क्या कर दो? माफ कर दो। अब इन अंदाजा करो उसकी जिंदगी में कुछ नहीं है। सही हदीस सुना रहा हूं मैं, वो खुला कह रहा है मुझे कुछ याद नहीं, मैंने कुछ किया। हाँ, एक अमल है वो मुझे याद है, और वो भी इंसान के ऊपर रहम किया उसने। अल्लाह को रहम बहुत पसंद है, अल्लाह को रहम बहुत पसंद है। अब्दुल्ला इब्न अम्र इब्न अल-आस रजी अल्लाह तआला अन्हु की रिवायत अबू दाऊद शरीफ और तिर्मिजी में है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अर्राहिमून यरहमुहुमुर रहमान तबारक व तआला, अर्राहिमून यरहमुहुमुर रहमान तबारक व तआला, इरहमू मन फिल अर्दी यरहमुकुम मन फिस समा। रहम करो, ऊपर वाला तुम पर रहम करेगा। इरहमू मन फिल अर्दी, जमीन वालों पर तुम रहम करो, आसमान वाला तुम पर रहम करेगा। ये हदीस बहुत अजीब है। ये हदीस उस्ताद अपने शागिर को, शागिर फिर बड़ा उस्ताद, फिर उनके शागिर, फिर उनके शागिर, करते करते हम तक पहुंचिए। और ये हम हर साल अपने तालिब इलम को इजाजत देते हैं। इसको हदीस अल मुसलसल बिल अव्वलियत कहते हैं, कि जब भी कोई हदीस की किताब पढ़ाई जाए या दर्स दिया जाए तो अपने सुनने वाले को इस हदीस की हम इजाजत देते हैं। समझ में बात आ रही है? तो आपको भी इजाजत है। ये हदीस मैंने अपने उस्ताद से सुनी, हजरत शेखुल हदीस मुफ्ती इस्माइल वाड़ीवाला से सुनी। उन्होंने यह हदीस सुनी उनके उस्ताद बुलबुले गुजरात हजरत मौलाना शेखुल हदीस मौलाना अहमदुल्ला साहब नवरुल्लाह मरकदू से सुनी। उन्होंने यह हदीस सुनी उनके उस्ताद मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह से, शेखुल अरबी वल अजमी। उन्होंने यह हदीस सुनी उनके उस्ताद शेखुल हिंद मौलाना महमूदुल हसन साहब रहमतुल्लाह अलैह से, देवबंदी से। और उन्होंने यह हदीस सुनी हजरत मौलाना कासिम नानोतवी रहमतुल्लाह अलैह से। और उन्होंने यह हदीस सुनी शाह अब्दुल गनी मुजद्दिदी नवरल्लाह मरकदहु से। और उन्होंने सुनी यह हदीस शाह इसहाक साहब दहलवी रहमतुल्लाह अलैह से। और उन्होंने सुनी यह हदीस शाह अब्दुल अजीज मुहद्दिस दहलवी रहमतुल्लाह अलैह से। और उन्होंने यह हदीस सुनी शाह वसीउल शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह से। और शाह वलीउल्लाह से लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम तक पूरी सनद जो है वो शाह वलीउल्लाह साहब की किताब है, वो अल फ़ज़लुल मुबीन बिल अहादीस नबीउल करीम में मौजूद है। ये उस्ताद नबी सल्लल्लाहु अलैहि वसल्लम ने अब्दुल्लाह इब्न उमर को, उन्होंने उनके उस्ताद शागिर को, उन्होंने उनके शागिर करते करते मुझ तक, और मैंने आपको सुना दी। ये इस हदीस में कहा तुम जमीन वालों पर रहम करो, आसमान वाला तुम पर रहम जरूर करेगा, कोई डाउट नहीं। دنیا میں اپنے ماں باپ پر رحم کرو، اپنے بھائی بہنوں پر رحم کرو، بوڑھوں پر رحم کرو، یتیموں پر، بیواؤں پر، لوگوں پر رحم کرو. دیکھو یہاں اندازہ تو کرو، اللہ کیا کہہ رہے، اس نے صرف کسی لوگوں کو قرض دیا، اس کو مہلت دی ہے، تو اللہ کیا کہہ رہے، انا حق بدا من کا، میں اس احسان کا بدلہ دینے کا زیادہ حقدار ہوں، جا میں نے تیری مغفرت کر دی، تو جنت پہ چلا جا. چھوٹی چیز، اور کچھ بھی نہیں کیا اس. یہ جو کتنے محبوب ایام چل رہے ہیں اس میں نیکی کو چھوٹی نہ سمجھو، بالکل نہیں. مسلم شریف کی ایک حدیث ہے، ابو ہریرہ رضی اللہ تعالیٰ فرماتے، نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، بینما رجل یمشی بطریق، نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، ایک شخص نے راستے میں کانٹے دار برانچ دیکھی، کانٹے والا یہ ٹہنی دیکھی، اس پر کانٹے تھے، اس نے اس سے اس کو اٹھایا اور اس کو اخر ہو سائٹ پر ڈال دیا، جیسے راستے میں بنانا پیل ہو، کیلی ہو، نیل ہو، کاچ ہو، بڑا پتھر ہو، یا کوئی تکلیف دینے والی چیز ہو، تو آپ نے اس کو اٹھ پکڑا، پکڑ کر کے ڈال دیا سائٹ پر. وہ معمولی ہے نا. ایمان کی 70 سے زیادہ برانچز ہے، اس میں سب سے ادنا جو ہے راستے سے تکلیف دینے والی چیز کو ہٹانا، سب سے چھوٹی. اب اس نے صرف وہ چیز کو اٹھائی اور سائڈ پر رکھ دی، فشکر اللہ لہ فغفر لہ، اللہ تعالی نے اس کے عمل کو قبول کر لیا اور اس کی پوری زندگی کے گناہ معاف کر دیے. یہ چھوٹی چیز ہے، چھوٹی چیز ہے، لیکن دریائے رحمت صرف ایک کانٹا ہٹانے پر حرکت میں آ گیا. میرا مجھے یاد ہے زندگی میں ایک بار، میں نہیں بتاتا ہوں کیا، ایک کام میرا نہیں ہو رہا تھا، تو ایک مرتبہ میں جا رہا تھا، راستے میں بڑی نیل پڑی ہوئی تھی، میں نے کہا کسی کے پیر میں لگ جائے گی، چبھ جائے گی، تکلیف دے گی. میں نے اس کو اٹھایا، اٹھاتے میں نے نیت کر لی، یا اللہ تجھے راستے سے تکلیف دینے والی چیز ہٹانے پر بھی تو معاف کر دیتا ہے، اللہ یہ نیکی کا کام ہے، میں اس کو اٹھا کر سائٹ پر رکھتا ہوں، میرا فلاں کام کر دے. آپ بلیو کیجئے، نیکسٹ ڈے میرا کام ہو گیا. کتنا اللہ کو محبوب ہے کہ کسی مسلمان کو تکلیف نہ ہو، اس کے راستے میں تکلیف دینے والی چیز کو ہٹائی لیا آپ نے. اپنے گھر میں بھی یہ کام ہو سکتا ہے، راستے میں بہت چاری چیز اٹھا کے سائٹ پر رکھ دیا. تو یہ ہے، آج تو لوگ راستے میں کانٹے دیکھ کر گزر جاتے ہیں، اٹھاتے نہیں ہیں، ہوگا جانتے ہیں کہ کانٹوں کا راستے سے ہٹانا کارے ثواب ہے، اس کو پتا ہے، مگر بہت کم لوگ ہیں جو اسے چھوٹی چھوٹی کام کی طرف بھی توجہ دیتے ہیں. عام لوگ سمجھتے ہیں کہ اس چھوٹے کام کا کیا ثواب ملے گا. حدیث میں ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، میں معراج میں گیا تو مجھے میری امت کی نیکیاں دکھائی گئی مجھے، اور اس میں میں نے میری امت کے ایک آدمی کی اس نیکی کو بھی دیکھا. کون سی نیکی؟ کہ مسجد میں کچھ کچڑا پڑا ہوا تھا، اس نے اس کو اٹھایا اور جا کر باہر ڈال دیا، میں نے ان کی نیکی کو بھی وہاں دیکھا ہے، اللہ نے اس کو بھی لکھ لیا ہے. اندازہ کرو، ایک ایک نیکی قیامت کے دن پوچھ ہوگی. اس لیے کسی بھی نیکی کو حقیر نہ سمجھو، خاص کر ان ایام کے اندر میں ہر نیکی، چاہے سبحان اللہ ہو، الحمدللہ ہو، چاہے تھوڑی سی خدمت کی ہو، کچھ بھی. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ایک حدیث میں کہ لا تعجزن ان اسأت عشرا ان تحسن واحدا، دس گنا کر لیا آپ نے، دس گنا کرنے کے بعد اگر آپ کو ایک نیک کام کرنے کا موقع مل گیا تو اللہ تبارک و تعالی اس نیکی کو تم نہ چھوڑو. جو چھوٹی نیکی ہے نا، یا میں تو بڑا گنہگار ہوں، چھوٹی نیکی ہے، فرمایا اس ایک نیکی کی وجہ سے اللہ اس دس گناہ کو معاف کر دے گا. یا سمجھ بات ہے؟ یہ حدیث کے الفاظ ہے. لا تعجزن ان اسات عشرا, عشر من دس, دس گنا کیے, ان تحسن واحدا. یہ ایک حدیث شریف میں ہے, من جلس تجا القبلہ فانحرف عنها اجلالا لها لم يكن من مجلسه الا وغفر له. ایک آدمی کعبہ کی طرف منہ کر کے پیشاب کر دے یا پخانا کے لیے بیٹھ گیا اور بیٹھتے بیٹھتے اس کو یاد آ گیا, حدیث کا الفاظ سنا رہا ہوں, بیٹھتے بیٹھتے جو بہت ساری ٹوائلٹ ہے نا سفر کرتے ہیں, سفر میں دیکھ لینا اس کا چہرہ ہی قبلے کی طرف یا پیٹھی قبلے کی طرف ہوتی ہے, تو تھوڑا گھوم کے بیٹھ جا. جیسے ابو ایوب انصاری رضی اللہ تعالیٰ شام گئے تھے تو وہاں اس قبلے کی اس ٹوائلٹ کی جو ہے وہ قبلے کی طرف تھی, تو آپ گھوم کے بیٹھ گئے, ترمذی شریف کی حدیث ہے. تو آپ نے بیٹھے بیٹھے خانے کعبہ کی عظمت کو سامنے رکھا, ہاں میں نے کیا کر لیا, اور تھوڑا پھر گئے تو اٹھنے سے پہلے اللہ اس کے سارے گناہ کو معاف کر دے گا, صرف تھوڑی عظمت کے اوپر. بھائی یہ حدیث سنا ہی میں نے آپ, من جلسا تجال قبلہ فانحرف عنہا اجلال, محبت میں کعبہ کی عظمت میں, کعبہ ہے اللہ کا گھر ہے, لم یکن من, ابھی تو بجری سے اٹھا نہیں, ٹوائلٹ میں بیٹھا ہے ابھی, تو یہ ٹوائلٹ میں بیٹھا اس جگہ سے اٹھا نہیں ہے, اس سے پہلے اللہ اس کے گناہ کو معاف کر دیتے ہیں. ایک مجلس میں کتنے گناہ ہیں. اور ایک حدیث میں ہے, من تفل تجا القبلہ جا یوم القیامہ و تفلہ بین عینیہ, جو شخص خانہ کعبہ کی طرف ذلیل کی نیت سے یعنی بے حرمتی کی نیت سے اگر ٹھوکے کعبے کی طرف, قبلے کی طرف, اب یہاں ونڈو ہے یہیں سے ٹھوکے, ادھر تو قبلہ ہے, ونڈو کھول کر آپ نے ٹھوکا ادھر سے, تو کیا فرماتے ہیں, قیامت کے دن وہ میدان محشر میں آئے گا اس حال میں کہ اس کا ٹھوک اس کی دو آنکھوں کے درمیان میں ہوگا. دیکھو چھوٹی چھوٹا گناہ ہے نا, ٹھوک لیا آپ نے لیکن قبلے کا احترام نہیں کیا. تو میرے نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ من تفل تجا القبلہ جا یوم القیامہ و تفلہ بین عینیہ, وہ تھوک ان کے پیشانی پر ہوگا, چپکا وہ ناپاکی وہ گندگی اس کی پیشانی پر ہوگا. معلوم ہوتا ہے اولیاء کرام نیک اور صالحین ہر عمل کو دیکھتے ہیں کہ یہ میرا عمل کیسا ہے, کہیں میرے لیے جہنم میں جانے کا سبب نہ بن جائے چھوٹے چھوٹے بھی گناہ. اس لیے صغیرہ گناہ کو صغیرہ نہ سمجھو, یہ چھوٹے ہیں کر لو, نہیں. حسان ابن ابی سنان رحمت اللہ علیہ ایک مرتبہ ایک اوپر بالا خانے سے گزرے تو پوچھا یہ کب بنایا گیا, پھر اپنے دل میں وہ پریشان ہوئے, اے نفس دھوکہ دینے والا تو انیسسری ٹاک کر رہا, کب بنایا گیا, تجھے کیا لینا دینا ہے, سمجھ گئی بات, جب بھی بنا ہو, لیکن اس سے بہتر تو سبحان اللہ پڑھتا, الحمدللہ پڑھتا, ٹائم ویسٹ کر رہا ہے, یہ اپنے نفس کو کہہ رہے. اور پھر پورا دین انہوں نے روزہ رکھا, کھانا ہی نہیں دیا اپنے نفس کو, یہ اپنے آپ کو سزا دیتے تھے تاکہ وہ سیدھے راستے پر رہے. نفس کھا پی کر موٹا ہو کر انسان کو گناہ میں نہ ڈالے. مرزا مظہر جانے جانا رحمت اللہ علیہ کے متعلق مشہور ہے, ایک مرتبہ انہوں نے بیت الخلا سے نکلتے وقت غلطی سے دانے قدم کے بجائے بایاں قدم نکال دیا, اندر جاوے تو لیفٹ ہے اور باہر نکلے تو رائٹ ہے ٹوائلٹ میں, انہوں نے بجائے رائٹ کے لیفٹ نکالا, فوراً باہر بے ہوش ہو کر گر گئے, بے ہوش ہو. آج میں نے حدیث کے خلاف سنت کے خلاف کر دیا, ہماری کتنی سنت چھوٹ رہی ہے. یہ ہے اولیاء کرام, اپنی ہر چیز کو برابر دیکھتے ہیں. اگر تم مسجد سے باہر نکلے اور پہلے تو پتہ ہی نہیں ہوتا ہے کیسے داخل ہوئے,
आदमी को पता होना चाहिए कि मेरा कौन सा लेग अंदर दाखिल करना है और मुझे क्या पढ़ना है, पता होना चाहिए। कितने बस बेहोशी की तरह अंदर आ जाते हैं। तो आदमी अगर उल्टा पैर अंदर में रखे तो उसको दोबारा बाहर जाना चाहिए और सीधा पैर रखकर अंदर आना चाहिए। इस तरह अगर प्रैक्टिस करोगे तो प्रैक्टिस हो जाएगी। फिर आप जब भी मस्जिद से निकलोगे, दाखिल होंगे, जूता पहनोगे, अगर गलती से पहले लेफ्ट पहन लिया फौरन निकालो, दाना पहनो। इस तरह हर चीज में आप करते रहोगे तो आपको आदत हो जाएगी सुन्नत के मुताबिक। तो फिर ये बेहोश हो गए। अजीब लोग थे अल्लाह वाले लोग। इन लोगों की जिंदगी में आप अंदाजा कीजिए कि छोटी छोटी नेकियां भी इतने ही प्यार से करते थे कि हो सकता है मेरी इस नेकी पर मगफिरत हो जाए। छोटी छोटी नेकी मगफिरत हो जाए। जैसे मैंने आपको सुनाया था कि वो मुहद्दिस हदीस लिख रहे हैं, वो लकड़ी की पेन से हदीस लिख रहे हैं और वो इंक पॉट में अपनी लकड़ी की पेन डुबोते थे, फिर लिखते थे, फिर डुबोया, फिर जैसे ही अंदर से निकाली पेन को तो मक्खी आकर बैठ गई, इंक चूसने लगी, उन्होंने छोड़ दिया, पीने दिया, पी ले, हटाया नहीं उसको। जब उनका इंतकाल हुआ, एक बहुत बड़े मुहद्दिस ने उनको ख्वाब में देखा, फरमाया तुम तो जिंदगी भर हदीस पढ़ने का, पढ़ाने का, लिखने का काम करते रहे तो तुम्हारी तो मगफिरत हो गई होगी उन हदीस की वजह से, दीन के कामों की वजह से। तो उन्होंने कहा नहीं नहीं, मेरी मगफिरत हुई एक काम पर कि तूने मेरी एक बेजुबान मखलूक मक्खी पर रहम किया, उस पर मैं तुझे माफ कर देता हूं। मक्खी पर रहम किया, बेजुबान है ना। तो दुनिया में अल्लाह को रहम बहुत महबूब है, चाहे वो छोटी छोटी निकाय, छोटी छोटी चीजें हो, लेकिन अल्लाह के यहां उसके लिए सबसे बड़ी बात यह है कि मोहब्बत हो, इखलास हो, लिल्लाहियत के साथ अगर आदमी नेकी करेगा तो कयामत के दिन फमन यामल मिसकाल ज़र्रतिन खैरन यरा वमन यामल मिसकाल ज़र्रतिन शर्रन यरा। अगर जर्रा बराबर भी नेकी होगी अल्लाह उसको ले आएगा, और जर्रा बराबर भी गुनाह होगा तो अल्लाह तबारक व तआला उसको क्या करेगा जी, जाहिर कर देगा कयामत के दिन। हमारे अब्दुल्ला इब्ने मुबारक, चलो बताता हूं कितने छोटा काम किया उन्होंने लेकिन कितनी फिक्र है। शाम में हदीस के लिखने के लिए यानी अपने गांव मर्व से सफर किया सीरिया का, शाम का, और वहां किसी के पास से अपनी पेन टूट गई लकड़ी की, उस जमाने में लकड़ी की होती थी, डुबोया लिखो डुबो लिखो, आज की तरह फाउंटेन पेन की तरह नहीं होती थी वो तो ना। मैं समझता हूं कि इंडिया का पैसा भी ज्यादा है, एक पैसा तो यानी बिल्कुल सस्ते में लोग दरख्त से काट के उसको जरा शार्प करके लिखते, लकड़ी का होता था। तो किसी से बोरो किया उसको अब, और उससे लिखते रहे लिखते रहे लिखते रहे, और वापस अपने, अब वो वापस उसको जब वापस आने लगे मर, वो एक महीने का सफर आए तो वो पेन भूल से ले आए लकड़ी की। अब जब वो अपने बैग को खोला तो वो कलम देखी तो बड़ा अफसोस हुआ, अल्लाह अकबर जी, बहुत अफसोस हुआ उनको। अब्दुल्ला मुबारक ने फिर दोबारा सफर किया, अपने तलबा को कहा मैं हदीस नहीं पढ़ाऊंगा कुछ दिन तक, मैं जाता हूं फिर शाम, मरव से शाम तक का फिर सफर किया। जरूरी बात आ रही है, जा करके उसकी पेन उसको दे दिया और कहा कि मुझे कयामत का डर सामने था कि मैंने तुम्हारी पेन बोरो की और मैं वापस घर ले गया, कहीं अल्लाह कयामत में मुझे इसी पर जहन्नम में न डाल दे। हालांकि ये इमाम बुखारी के उस्ताद है, बहुत बड़े मुहद्दिस है और इमाम अबू हनीफा के शागिर्द है, बहुत बड़े हैं, लेकिन फरमाया क्या कह रहे हैं, ये पेन का देना, वापस चल के जाकर देना मेरे लिए 1,00,000, फिर का 1,00,000, फिर का 1,00,000, फिर का 1,00,000, 7 मरतबा 700,000 dirham अल्लाह के रास्ते में सदका करने से बेहतर है। क्यों?
नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम,
एक पैनी तुमने किसी की ले ली है तो कयामत में 700 मकबूल नमाज देनी पड़ेगी।
कितनी भाई? 700 मकबूल। एक तो नमाज और एक तो मकबूल, जो नमाज कबूल हुई है, हमें तो पता नहीं कौन सी कबूल हुई कौन सी नहीं हुई है।
सो इसे मालूम होता है कि कभी भी किसी भी चीज को हकीर न समझो।
इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह फतुल बारी में लिखते हैं, दमिश्क में एक बहुत बड़े मुहद्दिस थे, ये तो मुझे बात से बात निकली कि इन दिनों में हम नेकी को हकीर समझते हैं, हम तीसरा कलमा चौथा कलमा बस पढ़ा नहीं पढ़ा, रोजा रखा नहीं रखा, क्या किया नहीं किया, किसी की मदद की नहीं की। इन दिनों में हर नेक अमल अल्लाह को महबूब है, चाहे उसका ताल्लुक अल्लाह के साथ हो, चाहे उसका ताल्लुक अपनी फैमिली के साथ हो, चाहे उसका ताल्लुक अपनी रिश्तेदारों के साथ हो या अपने पड़ोसी के साथ हो, किसी के साथ है, नेक अमल किया है तो अल्लाह पाक उसका बदला जरूर है। देखो हजारों तलबा इनके पास हदीस पढ़ रहे थे इस मुहद्दिस के पास, लेकिन उनका चेहरा जैसे औरतें चेहरे को ढक देती है पर्दे से, इस तरह ढाका रहता था। एक शागिर कहता है, हजरत बहुत टाइम हो गया आप तो पढ़ाते हैं लेकिन चेहरा नहीं दिखाते, जब भी क्लास में आते हैं तो चेहरा ढांक करके आते हैं। तो एक दफा बहुत ही मन्नत समाजत की तो उस्ताद ने अपना ऐसा निकाब को उठाया, ये बात लिखी हाफिज इब्ने हजर ने फतुल बारी में बुखारी की शरह में, ऐसा उठाया तो उनका चेहरा फसार वजही कमा तरा रासहू करासिल हिमार, उनका चेहरा गधे की तरह था। कैसा था भाई? मुहद्दिस है, छोटी बात नहीं कह रहा हूं, मैंने हवाला भी दिया आपको, और इब्ने हजर ने ये इबारत लिखी है। कहा क्यों ऐसा हुआ? कहा मेरे तलबाओ, ऐसा कहकर कहा फिर देखो मेरा चेहरा देख लो, गधे जैसा कर दिया अल्लाह पाक ने, हालांकि मुहद्दिस है इतने बड़े। फिर आगे कह रहे हैं अपने तलबा को, इया कया बुने, ओ मेरे बच्चों, वल इस्तिगफाफ बिल हदीस, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस को कभी हकीर नहीं समझना। क्या फरमाया? नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस को मामूली नहीं समझना। क्यों? फरमाया फइन्नी इर्तबतु फी हदीसिन, एक मर्तबा मैंने हदीस में शक किया। क्या कह रहे हैं? मैंने हदीस में शक किया। ला यतकद्दमन अहदुकुम इमाम फिर रुकू वर रफा, के हदीस में क्या लिखा हुआ था? सही हदीस है, तुम में से कोई आदमी रुकू में जाने से और रुकू से सर उठाने में इमाम से पहल करे, इमाम से पहले रुकू में चला जाए या इमाम से पहले रुकू से सर उठाए, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया यजअलुल्लाहु रासहु करासिल हिमार, अल्लाह उसके चेहरे को गधे की चेहरे की तरह कर देंगे। ये सही हदीस है मुस्लिम शरीफ। तो मुझे उस हदीस में शक हुआ, ये कैसे हो सकता है चेहरा गधे जैसा हो जाए। उस शक पर मैंने इमाम के पीछे जल्दी से सर झुका लिया रुकू में और इमाम से पहले उठाया, तो अल्लाह पाक ने मेरा उसकी वजह से चेहरा गधे जैसा कर दिया। ये मेरी बात सुन आ रही है? तो ये है, इसीलिए कभी भी किसी नेकी को हकीर ना समझो और किसी गुनाह को भी हकीर ना समझो। कभी छोटे छोटे गुनाह, छोटी चिंगारी बड़े बड़े घर को जला सकती है, छोटा गुनाह भी कभी जहन्नम में ले जा सकता है। इसलिए इमाम नववी रहमतुल्लाह अलैह मुस्लिम शरीफ की शरह में लिखते हैं, अपनी किताब मवाइज में इमाम नववी लिखते हैं अहमद बिन अबिल हवारी के हवाले से, फरमाते हैं
احمد ابن ابی الحواری کہتے ہیں میری بڑی خواہش تھی کہ میں خواب میں ابو سلیمان دارانی کو دیکھوں. یہ بہت بڑے بزرگ تھے ابو سلیمان دارانی، بہت بڑے بزرگ تھے. ان کے وفات کے ایک سال کے بعد میں نے ان کو خواب میں دیکھا. یہ کون کہہ رہے ہیں؟ احمد ابن ابی الحواری رحمت اللہ علیہ کہتے ہیں میں نے ابو سلیمان دارانی کو ایک سال کے بعد، ان کے انتقال کے ایک سال کے بعد میں نے دیکھا خواب میں. میں نے پوچھا شیخ آپ کے ساتھ اللہ نے کیا برتاؤ کیا، کیسا ہوا؟ تو ابو سلیمان دارانی نے کہا اے احمد ایک مرتبہ راستے میں چلتے چلتے میں نے وداؤٹ پرمیشن بلا اجازت کسی کی ایک لکڑی میں نے اٹھا لی، چھوٹی لکڑی، ایسی لکڑی ہوگی. اب مجھے ضرورت تھی ٹوتھ پک کی. کیا کہا؟ مجھے ضرورت کی یہ ٹوتھ پک کی. یہ بات لکھی ہے امام نووی نے، جنہوں نے مسلم شریف کی شرح لکھی ہے. کہا مجھے لکڑی کو میں نے کسی گری ہوئی ہوگی تو میں نے اٹھائی اس کو توڑ کر میں نے اس کے لکڑی کا ٹوڑا اور دانت میں خلال کیا، دانت کو اندر سے میں نے دانت میں صفائی کی، یعنی ٹوتھ پک سے میں نے دانت کو صاف کیا اور پھر میں نے پھینک دی. مجھے پتا بھی نہیں رہا کہ کسی کی لکڑی ہے. اللہ تبارک و تعالی نے مجھے سوال کیا ہے، ایک سال ہو گیا انتقال کا، آج تک میں جج کے سامنے کھڑا ہوں اللہ کے سامنے، جواب نہیں دے سکتا. او بھائی ہمیں تو پتا ہی نہیں کتنے گناہ کر رہے ہیں، کیسے کیسے کر رہے ہیں، کتنے غافل لوگ ہیں، کتنے ایسے. اس لیے ہمیشہ یاد رکھو امام باقر رحمت اللہ علیہ کا قول مجھے بہت پسند ہے، اور وہ کیا ہے؟ اللہ نے تین چیزوں کے اندر میں چھپا دی ہے. ہاں ایک ہے اللہ راضی ہے اس کی عبادت میں، کسی بھی نیکی کو حقیر نہ سمجھو، کوئی بھی نیکی اللہ کو پسند آ گئی وہ راضی ہو گیا تمہاری مغفرت ہو گئی، کوئی بھی نیکی. اللہ نے اپنی رضا چھپائی ہے نیکی کے پیچھے، یاد رکھو. نمبر دو، اللہ کا غصہ چھپا ہوا ہے گناہ کے پیچھے، چاہے چھوٹا گناہ ہو اس پر بھی اللہ کیا ہے ناراض ہو کر جہنم میں ڈال دے گا. جیسے آپ نے دیکھا لکڑی اٹھانا اتنی چھوٹی. اور تیسری چیز، اللہ نے اپنے ولیوں کو مخلوق میں چھپا کے رکھا ہے. اللہ نے اپنے ولیوں کو، کوئی نہیں کہتا ہمیں ولی ہوں، اللہ نے اپنے ولیوں کو مخلوق میں چھپا کے رکھا ہے. تو کسی بھی انسان کو حقیر نہ سمجھو، ہو سکتا ہے وہ بھی ولی ہو. یہ تین چیز ہمیشہ یاد رکھو، یاد رہے گی نا. کسی بھی نیکی کو حقیر نہ سمجھو، ہو سکتا ہے اس کے پیچھے اللہ کی رضا ہے، اسی نیکی پر مغفرت ہو جائے. اور کسی گناہ کو حقیر نہ سمجھو، اس کے پیچھے اللہ کا غصہ چھپا ہوا ہے، ہو سکتا ہے اسی چھوٹے گناہ پر ہی تم پر جنم بھیج دیا جائے. اور کسی بھی انسان کو حقیر نہ سمجھو، اس لیے کہ اللہ نے اپنے اولیاء کو چھپایا ہے لوگوں میں، ہو سکتا ہے وہی اللہ کا ولی ہو، بد دعا کر دے تو زندگی تباہ ہو جائے. یہ سمجھ میں بات آ رہی ہے؟ تو بات بہت آگے نکل گئی. میں آپ کو کہہ رہا تھا کہ عرفہ یہ ان دینوں کے اعمال اللہ کو بہت محبوب ہے. شاید میں یہ باتیں پہلے بیان نہیں کی، آج کچھ نئی نئی باتیں بیان کی ہیں میں نے جو ان دینوں میں کرنے جیسی ہے، سمجھ میں آئی بات. اور وہ کیا ہے؟ تیسرا کلمہ خوب پڑھے روزانہ، 100 بار سبحان اللہ، 100 بار الحمدللہ، 100 بار اللہ اکبر، 100 بار لا الہ پڑھو تو ثواب. میں نے پہلے بتایا کیا ہے، 100 غلام آزاد کرو، 100 گھوڑے اللہ کے راستے میں دو، 100 قربانی کرو اونٹ کی، اور زمین سے لے کر آسمان تک کی نیکیاں بھر جائے اتنی نیکی. چل کتنا کوئی مشکل ہے؟ سبحان اللہ سبحان اللہ سبحان اللہ. 100 وقت تو ایسے یہاں سے 10 منٹ 5 منٹ بھی نہیں لگتی. اگر دین میں آپ 100 بار 10 بار کر لو تو انہی دینوں کی کمائی ہے نا. جہاں سیل لگتے ہیں نا तो कैसे भाई, ये कमाई हमारी, ये कमाई के दिन है, क्रिसमस की तरह जैसे रमजान है सीजन, इस तरह ये भी सीजन है 10 दिन, ये 10 दिन अभी खत्म हो जाएंगे। देखो ना आज कितने दिन तो हो गए, अभी कल जुमेरात है, परसों अरफा है, आज तो 7 है, कल सुबह हाजी लोग निकलेंगे, हाजी लोग जाएंगे कल सुबह मीना में, और परसों सुबह अरफा है, और 17 को ईद है, 10 दिन तो वैसे ही खत्म हो गए। इसलिए कम से कम 2 काम गुनाह से अपने आप को बचाओ, चाहे छोटा गुना हो बड़ा गुना हो, फौरन तौबा अस्तगफिरुल्लाह। तो दिन में क्या करो, पूरा दिन सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर खूब पढ़े, खूब पढ़े, खूब पढ़े, फर्ज नमाज के बाद फर्ज नमाज जरूर पढ़े, फर्ज नमाज मिस न करें, सुन्नत पढ़े, नवाफिल पढ़े, और उसके बाद ये जरूर पढ़े, बैठ के 2-3 मिनट लगेगी हर नमाज के बाद, कर लो 100-100 बार, 33 तो है ही, लेकिन फिर सोने से पहले फिर पढ़ लो सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह 33 मरतबा, और सोने से पहले या ईशा के बाद 100 मरतबा अस्तगफिरुल्लाह 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 या अस्तगफिरुल्लाह व अतूबु इलैही अस्तगफिरुल्लाह व अतूबु इलैही, या फिर सबसे छोटा अल्लाह मग़फिर ली अल्लाह मग़फिर ली, अल्लाह मुझे माफ कर दे अल्लाह मुझे माफ कर दे अल्लाह मुझे माफ कर दे 100 बार, और 100 बार सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि वसल्लम। इतनी नेकी मिलेगी, इतनी नेकी मिलेगी। अल्लाह को इन दिनों की इबादत पूरे साल की इबादत से ज्यादा बेहतर है। और अरफा का दिन आ रहा है जुमा का, उस दिन में क्या करो भाई, खाना खाओ, बिरयानी खाओ, खूब सो, क्या करे, रोजा रखे, माशाल्लाह, क्या करे भाई, रोजा रखे। दाऊद भाई उस दिन क्या है, रोजा रखना है, बिरयानी बाद में खा लेंगे शाम में,
मैं पूछने वाला था।
हाँ, वो रोजा जो है आपको मालूम है, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया सही हदीस, आयु का फिर सनत अल्लती कबला व सनत अल्लती बादा, अरफा का रोजा रखा तो एक दिन पहले का, एक साल पहले के गुना माफ है, और आइंदा आने वाले एक साल के गुना माफ है। लेकिन लोग हकीकत समझते, बहुत आसान है ना एक दिन का। तो मैं एक और तरीका बताऊं, वो है अगर आजकल कोई आदमी रोजा रखे अरफा का, और 10-12-15 आदमी रोजेदार उसको रोजा करवा दे, रोजा खुलवा दे, रोजा खुलवा दे, कुछ ही खिला दे, या कुछ ही इफ्तार करवा दे खजूर से या किसी से, तो 10 आदमी को करवाया तो दूसरे 10 रोजे का सवाब और मिल गया, तो अल्लाह तो कितने गुनाह को माफ कर देगा भाई। इसलिए हदीस में है कि उसका रोजा जितना उसको सवाब मिला इतना रोजा खुलवाने वाले को मिल गया, मिला कि नहीं मिला भाई, सही हदीस है ये। तो अगर मैंने एक रोजा रखा और 10 को खिला दिया तो 11 रोजे, तो 11 साल के गुनाह माफ अगले और पिछले। वो मेरी बात सुन जा रही है ना, ये तरीके हमारे औलिया किराम करते थे मुफ्त में आराम में। ऐसा नहीं खजूर लाओ रे यार मेरा रोजा खोलना है, ऐसा नहीं, किसी के खजूर से रोजा क्यों खोले भाई, हम खजूर दे किसी को ताकि उसके रोजे का सवाब हमें मिले। हो सकता है कोई अल्लाह का नेक बंदा हो, पूरा दिन उसने कितने नेक अमल किए होंगे, सवाब मिल जाएगा। आई बात समझ के अंदर में। तो ये है मा मिन यौमिन अक्सरु मिन अन युअतिका फी, अरफा के दिन में अल्लाह इतने लोगों को जहन्नम से माफ करता है जितना और दिन में नहीं होता। अरफा के दिन माफ कर देता अल्लाह पाक, जहन्नमियों को आजाद कर देता है। कितने हमारे इंतकाल कर गए, दुआ करें, उसने रोजा रखे खूब दुआएं करें। अल्लाह ताला खैर दुआएं दुआ यौम अरफा, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं बेस्ट दुआ मैं करता हूं, मैं पढ़ता हूं अरफा के दिन, और पिछले सारे अंबिया पढ़ते थे, ये सही हदीस है। कौन सी दुआ है वो याद है, नहीं, खैर दुआ दुआ यौम अरफा फोर्थ कलिमा, कौन सा कलिमा है भाई, अल्लाह के नबी ने उस दिन में अरफा में 100 मरतबा पढ़ा, और क्या फरमाया मैं भी पढ़ता हूं, और पिछले सारे अंबिया अरफा के दिन में ये 100 मरतबा पढ़ा। कौन सा है वो, ला इलाहा इल्लल्लाहु وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير. پڑھو گے کہ نہیں پڑھو گے بھائی؟
انشاءاللہ.
جی
انشاءاللہ.
کتنا آسان ہے, کتنا ثواب ملے گا. یہ بیسٹ دعا ہے. اس کے بعد دعا کرو, دعا قبول ہو جاتی ہے. بیسٹ دعا ہے. درود شریف 100 بار پڑھ لے عرفہ کے دن, تو جمعہ کا دن ویسے بھی درود شریف کا دن ہے. یہ تو بہت اچھا دین ہے کہ ہم کو اللہ پاک نے اس وقت عرفہ کے دن جمعہ کا دین دیا ہے. اور یہ بھی کرے اللہ, جیسا عرفات میں لوگ دعا کر رہے ہیں ہم بھی دعا کریں, اللہ ہماری بھی مغفرت فرما. خوب درود شریف پڑھے اور خوب تیسرا چوتھا کلمہ پڑھے اور خوب دعائیں کرے اپنے لیے, اپنی اولاد کے لیے, اپنے شوہر کے لیے, اپنے گھر والوں کے لیے, اپنے ماں باپ کے لیے اور اپنی فیملی کے لیے, پوری امت کے لیے دعا کریں. پوری امت کے لیے دعا کریں, خصوصاً بنگلہ دیش میں اور افغانستان میں اور آسام میں اور پاکستان میں, فلسطین میں, شام میں, سب جگہ. اور ابھی فی الحال ہندوستان کے حالات بہت نازک ہیں, بہت ہی سیریس حالات ہیں. اللہ ان کے لیے عید کا دین آرام سے گزارنے کی, اے اللہ تو ان کے لیے آسانیاں پیدا فرما, کوئی مصیبت نہ ہو, ان کا دین اچھی طرح گزرے. اس طرح کی دعائیں کریں, انشاءاللہ اس سے بہت فائدہ ہوگا. پھر کبھی سناؤں گا, بہت سارے واقعات ہیں کہ نیکی کو حقیر نہ سمجھو اور گناہ کو بھی حقیر. اور تیسری بات کون سی, کسی انسان کو بھی حقیر چاہے کتنا ہی مالدار ہم بن جائیں, کسی انسان کو حقیر نہیں سمجھنا ہے. ہو سکتا ہے کہ وہ بھی اللہ کا ولی ہو. اللہ پاک ہم سب کو عمل کی توفیق نصیب فرمائے. یا ارحم الراحمین, یا ذا الجلال والاکرام, یا حنان یا منان, یا دیان یا سلطان, یا قدیم الاحسان. یا اللہ ہم سب کے گناہوں کو معاف فرما, یا اللہ ہم سب کے گناہوں کو معاف فرما, یا اللہ ہم پر رحم فرما, یا اللہ ہم پر کرم فرما. یا اللہ نبی اکرم صلی اللہ علیہ وسلم نے ان دینوں میں جتنے اذکار اور دعائیں کی ہے اس میں ہمارا حصہ نصیب فرما. اور جتنے اللہ العالمین پریشانیوں سے اور مصیبتوں سے اور گناہوں سے الہ العالمین انہوں نے استغفار کیا اور پناہ چاہیے ہے, ان تمام سمسب کی اللہ حفاظت فرمائے. ہماری بھی کیا ہے, اللہ پاک حفاظت فرمائے. یا اللہ دور دور سے لوگ آئے ہیں, گھر کے کام کاج کو چھوڑ کر سب کا آنا قبول فرما, سب کا بیٹھنا قبول فرما, سب کا حدیث کا سننا قبول فرما, ہمارے اس درس حدیث کو قبول فرما. اس میں بہت سارے بوڑھے لوگ بھی ہیں, جو بہت ساری ہماری مائیں اور بہنیں اور بہت سارے وہ لوگ ہیں جن کے بدن میں درد ہوتا ہے, پھر بھی الہ العالمین تیرے نبی صلی اللہ علیہ وسلم اور تیری محبت میں وہ درس میں حاضر ہو جاتے ہیں. اللہ سب کا آنا قبول فرما. اے اللہ یہ مجلس ہمارے لیے اور ہماری آل اولاد کے لیے نجات کا ذریعہ بنا, مغفرت کا ذریعہ بنا. یا اللہ ان مبارک دینوں میں ہمارا یہ درس قبول فرما اور ہم سب کی مغفرت فرما. یا اللہ بہت سارے لوگوں نے, بہت سارے لوگوں نے دعا کے لیے کہلوایا ہے اور کہا ہے, اللہ تبارک و تعالیٰ سب کی مغفرت فرما, سب کو عافیت نصیب فرما. ان مبارک ایام میں سب کے جائز مقاصد پورے فرما. جن کی اولاد بے جوڑ ہے بہترین جوڑے نصیب فرما, جو جوڑ والے ان میں آپس میں محبت مودت نصیب فرما. جو لوگ بھی بیمار ہیں اس مجمع میں یا گھروں میں, اللہ سب کو شفا عطا فرما. مکسرڈ کے ذریعے سے لوگ دور دور ملکوں میں سن رہے ہیں, الہ العالمین جہاں کہیں لوگ سن رہے ہیں, نیشنل اور انٹرنیشنل, سب کی مغفرت فرما, سب کو عافیت نصیب فرما, سب کو سکون نصیب فرما, سب کو الہ العالمین مبارک دینوں میں سب کی عبادتوں کو قبول فرما, سب کی چھوٹی بڑی نیکیوں کو قبول فرما اور سب کے چھوٹے بڑے گناہوں کو معاف فرما. یا اللہ اپنے فضل سے, کرم سے, رحم سے ہماری جو بھی مرادے ہیں الہ العالمین تو ان جائز مرادوں کو پورا فرما, اور ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا, حافظ قرآن بنا, عالم دین بنا. پوری امت کی مغفرت فرما, پوری امت کے حال پر رحم فرما, پوری امت کو دین کی طرف متوجہ فرما, سب کے لیے ہدایت کے فیصلے فرما, رحمت کے فیصلے فرما. علماء صلحاء مسلمانوں کی ہر جگہ حفاظت فرما, بے ایمانوں کو ایمان کی دولت سے مالا مال فرما. الہ العالمین جو لوگ دنیا سے جا چکے ان کی مغفرت فرما, ہمارے ماں باپ اساتذہ اور شیوخ کی مغفرت فرما. یا اللہ بہت سارے لوگ ہم سے محبت کرتے ہیں قرآن اور حدیث کی وجہ سے, علم کی وجہ سے, ہمارے بہت سارے دوست احباب ہماری خدمت بھی کرتے ہیں, محبت بھی رکھتے ہیں, محبت کی نگاہ سے دیکھتے ہیں. اللہ تو تیری شان شان ان کی طرف محبت کا معاملہ فرما, ان کے اولاد کی طرف محبت کا معاملہ فرما, اور ان کے گھروں میں بھی علماء صلحاء پیدا فرما, ان کے گھروں میں بھی اے الہ العالمین تو نیک اور صالحین اولاد پیدا فرما, ان کی نسلوں میں اے اللہ تو اولیاء پیدا فرما. صالحین پیدا فرما. اللہ مرتے دم تک ایمان پر قائم دائم فرما. جب موت کا وقت آئے اے اللہ زبان پر کلمہ لا الہ الا اللہ محمد رسول اللہ ہو تو راضی ہو, ایسی موت ہمارا نصیب فرما. وصلی اللہ تعالی علی سیدنا محمد والی وسلم. رحمت